علم و عمل کا کارواں یسو ہے پاک وطن کے پاس یسو.
اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین وصلی اللہ علی محمد و اہل بیتہ الطیبین الطاہرین. موضوع جو آج مورد گفتگو ہونا ہے وہ تنظیمی اخلاقیات ہیں, اور یہاں پر ماشاء اللہ نوجوان بیٹھے ہوئے ہیں. دو اس میں پوائنٹس ہیں, ایک تنظیم, دوسرا اخلاقیات. تنظیم کا بھی آپ کو پتہ ہے, اخلاقیات کیسے کہتے ہیں بھی پتہ ہے. موضوع کیوں رکھا گیا ہے؟ تاکہ تنظیمی اخلاقیات گفتگو کیا جائے. تنظیم کے لغوی معنی کون بتائے گا؟ تنظیم کے لغوی
نظام
سے
نظم نازم سے نکلا ہے. تنظیم ہے, نظم ہونا ہے. اپنے آپ کو ہم آہنگ کرنا, یعنی اپنے فکر کو, اپنے حرکات اور سکنات کو, اور ممکن ہے کسی طرح سے پھر بعض چیزیں اس میں ایڈ بھی ہو جائے کہ بعض اوقات نظم آپ کو نظر آتا ہے بولنے میں کہ وہ نعرہ لگاتے ہیں, سلوار پڑھتے ہیں, ایک ساتھ بول رہے ہیں, وہ بھی ایک نظم ہے کہ جس میں پڑھا جا رہا ہے. لیکن ہم عام طور پہ تنظیم کی جب بات کرتے ہیں دو اہم چیزیں آتی ہیں, ایک فکر ہے اور دوسرا اس کے ایکشنز ہیں, عمل ہے جو وہ انجام دینا ہے. ظاہر ہے کہ جو انسان کی فکر ہے وہ خود بخود نہیں آ جاتی ہے, اس کی بنیاد ہوتی ہے وہ علم اور معرفت ہے کہ جس لیول کا انسان کے پاس علم اور معرفت ہوگا اس کی فکر اسی اعتبار سے ہوگی. یہ ہم آہنگی, یہ کوآرڈینیشن, کوآرڈینیشن آرگنائزیشن کا ایک جزء لازمی ہے. یعنی اس کوآرڈینیشن کے بغیر آرگنائزیشن نہیں ہو سکتی ہے. اس کوآرڈینیشن کے لیے ضروری ہے کہ علم اور معرفت کے مراتب ایک جیسے ہوں, اور اس کے بعد جو چیز اسے کوآرڈینیٹڈ کرتی ہے مزید, جیسے قرآن مجید میں بھی آیا ہے تفکر تعقل, تفکر تعقل فکر کرنا اور سوچنا نہیں ہے صرف, بلکہ میں کہوں کہ مختلف افکار کو آپس میں تبادلہ کرنا, سب کہتے ہیں تبادلہ افکار, تبادلہ خیالات, تعقلات. اسی طرح سے آپ سمجھ لیں کہ جو انسان کے انسان کی جو انالیسس ہوتے ہیں, ریزننگ ہوتی ہے, پروفس ہوتے ہیں, وہ انسان خود سے سوچ لیا کہ یہ کام اس وجہ سے ہونا چاہیے, اس کی یہ ریزن ہے, یہ لاجک ہے, کہ میں نے اپنے طور پر تو سوچ لیا. لیکن یہ ضروری نہیں ہے کہ جو میں نے اپنے طور پر سوچا ہے وہ صحیح ہو, ہو سکتا ہے غلط بھی ہو, اور ہو سکتا ہے کہ صحیح ہو لیکن مکمل صحیح نہ ہو, اس میں کچھ ایسی چیزیں ہوں کہ جو غلط ہو. تعقل یعنی جب آپ کے فکر اسی موضوع پہ, آپ بھی سوچ رہے ہیں, میں بھی سوچ رہا ہوں, یہ بھی سوچ رہے ہیں, जब हम आकर बैठते हैं, मैंने अपनी प्रेजेंटेशन दी, आपने अपनी दी, आपने सपने दी, तो मालूम होता है कि एक ही मौजू पे अगर चाहिए इल्म एक जैसा था, तकरीबन मार्फत तकरीबन एक जैसी थी, लेकिन जो नतीजे हमने हासिल किए उससे उसमें फर्क आ। अब इस फर्क को एक जगह लाने के लिए, ताकि हम क्योंकि साथ मिलके करना है, काम एक होना है, तीन काम नहीं हो सकते, तो फिर हम इस मरहले से गुजरते हैं कि हम यहाँ पर डिबेट करते हैं, अपनी रीजनिंग मैं पेश करता हूँ, अपनी लॉजिक में पेश करता हूँ, सामने वाला अपनी लॉजिक को पेश करता है, और फिर हर लॉजिक को उसके मरहले से देखा जाता है, एनालिसिस किए जाते हैं, और फिर इंसान एक नतीजे पर पहुँच सकता, पहुँच जाता है, ज़रूरी नहीं है लेकिन पहुँच सकता है, ये बहुत अहम रखता है। ये चीज है कि जो इंसान को ऑर्गेनाइजेशन की तरफ लेकर जाती है। हमारे यहां आमतौर पर ऑर्गेनाइजेशन पहले से मौजूद होती है। ऑर्गेनाइजेशन सिर्फ आप जहन में आईएसओ और इस तरह की तंजीमों को ना रखें, कोई बड़ा ऑर्गेनाइजेशन, एक इंस्टीट्यूट है, कोई दफ्तर है, आप जा रहे हैं किसी, कोई स्कूल का नेटवर्क है, कोई किसी कोई और इस तरह की ऑर्गेनाइजेशन है, एडवर्टाइजिंग ऑर्गेनाइजेशन है, पहले से मौजूद, आप उस फील्ड में जाना चाह रहे हैं, तो वो ऑर्गेनाइजेशन ऑलरेडी मौजूद है और उसके अंदर इसे कहते हैं कि मुख्तलिफ अफकार रखने वाले अफराद मौजूद है। अब आप इस ऑर्गेनाइजेशन के अंदर एंटर होना चाहते हैं, यहां पर इस ऑर्गेनाइजेशन में एंटर होते जाहिर है कि आपकी भी एक फिक्र है, किसी हद तक ऐसा नहीं है कि फिक्र, कुछ ना कुछ आपने ऐसा देखा कि जो साथ में मैच करता है, इस वजह से आपने उस ऑर्गेनाइजेशन को ऑप्ट किया, ठीक है, चाहे वो आपकी जॉब की ही क्यों ना, कोई ऐसा जरूरी नहीं कर रही, मैंने आपसे कहा कैसे कोई तलबा तंजीम हो या कोई इस तरह की फलाही तंजीम हो या कोई मजहबी तंजीम हो, सियासी तंजीम हो, कोई भी तंजीम, आपने एक चीज को ऑप्ट किया है ना, आपने जब देखा कि मैंने बीए की डिग्री ली हुई है, मैंने बीबीए किया हुआ है, एमबीए किया हुआ है, तो मुझे फॉर एग्जांपल एमबीए किया हुआ है मार्केटिंग में, तो मार्केटिंग के अंदर खुद मुख्तलिफ फील्ड्स हैं, भैया आप एडवर्टाइजिंग मार्केटिंग में जाएं, आप आईटी की मार्केटिंग में जाएं, आप एजुकेशनल मार्केटिंग में जाएं, आप बहुत सारी फील्ड्स हैं। अब आप देखेंगे कि आपका इंक्लिनेशन किस तरफ है, किस तरफ आपकी तवज्जो जाती है, आपका जहन किया कि भाई एजुकेशन की तरफ, तो आप जितनी भी जॉब्स ढूंढेंगे वो एजुकेशनल इदारों में ढूंढेंगे, कहां पर मेरे पास ऐसी मार्केटिंग की जॉब हो कि जो एजुकेशनल मार्केटिंग हो, ठीक है, एजुकेशन मार्केटिंग बहुत होती है आजकल, तो आप उस तरह ले, आप सारे दूसरी मार्केटिंग से छोड़ दिए, यानी आपने एक पॉइंट को जरूर देख लिया, एक से ज्यादा भी हो सकते हैं। अब आप यहां पर आए, जब आप आए एक नुक्ते को रखते हुए, तो जरूरी नहीं है कि जब आप यहां पर आए तो ये सबसे हम आहंग हो जाए, क्योंकि पहले से पॉलिसीज मौजूद है, स्ट्रैटेजीज मौजूद है, प्लानिंग मौजूद है। अब यहां पर क्या होता है, जॉब्स के अंदर नॉर्मली इसी तरह से होता है कि आप जाते हैं अपनी सलाहियतों के साथ, और वो जो खाली जगह होती है उसको पूर्ण करते हैं, आप वहां के ऑर्गेनाइजेशनल स्ट्रक्चर को चेंज नहीं कर रहे होते, आप उसके अंदर फिट हो रहे होते हैं, अपने आप को एडजस्ट कर रहे होते हैं, और अगर नहीं एडजस्ट कर पाते हैं तो आप छोड़ देते हैं, ठीक है, लेकिन नॉर्मली आप उसके ऑर्गेनाइजेशन को स्ट्रक्चर को चेंज नहीं कर रहे होते, मगर ये कि आपकी पर्सनालिटी बहुत ज्यादा डायनेमिक हो, आपके नॉलेज, आपके इंटेलेक्चुअल, आपकी प्रेजेंटेशन और मसलन प्रोएक्टिव किस्म के इंसान हो, मसलन बहुत सी चीजें हो, तो देयर इज अ पॉसिबिलिटी टू चेंज द स्ट्रक्चर ऑफ दैट इंस्टीट्यूशन, अदरवाइज ऐसा नहीं हो सकता है, होता नहीं, हो नहीं सकता, होता नहीं, ठीक है। तो ऑर्गेनाइजेशन है कि आप अपनी फिक्र को इनकी फिक्र के साथ हम करेंगे तो साथ चल सकेंगे। अगर आप समझते हैं कि आपकी फिक्र बहुत अच्छी है, डायनेमिक पर्सनालिटी है, आप नए आइडियाज लेकर आते हैं, इनोवेटिव आइडियाज लेकर आते हैं और आप उनको फाइल कर लेते हैं, अगेन ऑर्गेनाइज हो गए सब, किस आइडिया पे? आपके आइडिया पर हो गए ऑर्गेनाइज हो गए, या आप उनके आइडिया पर आकर ऑर्गेनाइज हो जाए उनके साथ, तो ये काम। और लेकिन हम जब आते हैं किसी फलाही तंजीम, फलाही इदारे, एनजीओज, पॉलिटिकल इंस्टीट्यूट्स, रिलीजियस इंस्टीट्यूट्स, तो इसमें ऐसा नहीं होता है। उसकी तस्वीर कुछ इस तरह से होती है कि ये ऑर्गेनाइजेशन है, ठीक है, होता यह है कि ऑर्गेनाइजेशन है, कोई भी फलाह तंजीम है एक्स वाई जेड, ठीक है। अब ये एक्स वाई जेड जो तंजीम है, इसमें कुछ लोग तो इस तंजीम के अंदर उसके फिक्र के अंदर होते हैं और कुछ लोग बाहर से उसे बैठकर उसे अपने फिक्र के तले खींचना चाहते हैं, इधर ले जाता है, इधर ले जाता है, इधर ले जाता है, इस तरह से अलग अलग डायरेक्शन में। और ये इंसान को अनऑर्गेनाइज कर देता है, इंस्टीट्यूट्स को अनऑर्गेनाइज कर देता है, इसीलिए उसे ऑर्गेनाइज रखने के लिए जरूरी होता है कि कोई एसओपी बनाई जाए, कोई दस्तूर बनाया जाए, कोई रूल्स एंड रेगुलेशंस बनाया जाए, ताकि वो एक जिसे कहते हैं कि इंसान को बाइंडिंग कर सके, उसको उस जगह पर ला सके, कोई इधर उधर जा रहा हो भाई ये रूल्स एंड रेगुलेशंस हैं, इसके मुताबिक आपको चलना चाहिए, ठीक है, तो वो ऑर्गेनाइजेशन के अंदर पैदा होती है। दूसरी चीज जो इस मौजू से मुताल्लिक है वो क्या है? अखलाकियात। अखलाकियात का माना क्या है? कोई मुझे इसको बताएगा आसान अल्फाज में, क्या जहन में अखलाकियात?
अच्छा बर्ताव, जो आदत इंसान के अंदर उसमें होती है, जो उसके रास्ते होती है, जो आदत बन जाती है उसकी,
एक पागल इंसान है उसके भी आदत होते हैं, कुछ करता है, व्हाट डू यू थिंक, वो जब सोच नहीं सकता है तो फिर उसकी आदत को हम कैसे कहेंगे?
किसी भी किसी का
बर्ताव, किसी किस्म का बर्ताव, या बगैर सोचे समझे होना चाहिए या सोच समझ होना चाहिए? चलेंगे कि मेरी मिसाल को, इसलिए कि पागल कहीं ये नहीं लिखा कि वो 100% पागल होता है, यानी जो जिसे हम 100% पागल समझते हैं वो 100% नहीं होता है, उसके अंदर कुछ स्ट्रिंग्स बाकी होती हैं, कम से कम, जो कम से कम, यानी अगर अक्लो शऊर से बिल्कुल ही बहरा हो, बिल्कुल ही नहीं हो उसके पास, तो उसके अंदर एक चीज मौजूद होती है। अगर आपने शायद पढ़ा होगा कि इंसान को मंतर में क्या कहते हैं, हैवान नाते, तो अगर नोत, नोत से बोलना मुसाद नहीं है, अक इंटेलेक्ट है, अगर इंटेलेक्ट ना हो तो हैवानियत बाकी है, हैवानियत बाकी है, तो हैवानियत की खसूसियात में से हैं स्टिंक्स, गरीजा, गरीजा, तो परवरदिगार ने वो गरीजे रखे हैं उसके अंदर चीजों को अंजाम देने के लिए। तो अगर हम ये समझें कि उसमें जीरो इंटेलेक्ट भी नहीं है किसी ऐसे शख्स में, तो उसके अंदर हैवानी गरीजे जरूर मौजूद हैं कि जिससे वो खाना पीना और दूसरी चीजों को वो कर रहा हो। अलबत्ता جب ہم کہتے ہیں کوئی انسان جیسے کہتے ہیں کہ پاگل ہے تو اس کا ایسا مقصد نہیں کہ اس کا زیرو انٹلیکٹ ہے. زیرو انٹلیکٹ ہے, بلو نارمل اس کی انٹیلیجنسی ہے. ٹھیک ہے, یعنی کہ ایک اگر نارمل انٹیلیجنٹ آدمی کو ہے, ایوریج انٹیلیجنٹ آدمی کو اگر ہم کہیں کہ اس کی انٹیلیجنسی 80% ہے, تو اگر کسی کی 70 ہوگی تو ہم کہیں گے یہ سلو ہے, سلو. ٹھیک ہے, اس کو ایب نارمل پھر بھی نہیں کہتے. ایک مثال دے رہا ہوں, یعنی کوئی ایسی فیکٹس اینڈ فگرز ایکچوئل نہیں ہے, یہ صرف سمجھانے کے لیے. ہاں, اگر کوئی جس کا انٹلیکٹ 50% ہو تو اس کو ممکن ہے کہ اس کو پاگل ڈکلیئر کیا جائے. پھر پاگلس کی سائیکیٹرک پیشنٹس کی خود کیٹیگریز ہوتی ہیں. میرا کہنے کا صرف یہ مقصد ہے کہ جو انسان انجام دیتا ہے کل اخلاقیات یا عادات کے اندر اس کو تبدیل ہو جاتی ہیں, وہ ہو سکتا ہے کسی طرح سے بھی آئے, لیکن وہ کسب کی جاتی ہے. ٹھیک ہے, حاصل کی جاتی ہے. اخلاقیات کی بنیاد ایک معیار ہوتا ہے, کسی بھی عادت یعنی اخلاقیات عادت میں بعد میں تبدیل ہوتی ہے. خلق اس کے اندر ایک نفسانی ایک کیفیت ہے جو جس انسان کے اندر ہوتی ہے. ممکن ہے کہ یہ نفسانی کیفیت اچھائی کی طرف ایک دفعہ جائے صرف, اور ممکن ہے کہ یہ کیفیت ایک عادت بنا لی جائے اور ہمیشہ یہ چیز اس میں موجود ہو. تو یہ ایک دفعہ بھی ہو سکتی ہے انسان کی پوری زندگی میں, کوئی بھی عادت انسان کی. تو کوئی انسان جو ہے آپ کسی سے بات کر رہا ہوں وہ اچھی طرح بات نہیں کرتا, لیکن ایک دفعہ اس نے اچھی طرح سے بات کر لی, ٹھیک ہے, تو ایک دفعہ آگے پہنچ, تو وہ اخلاق ہے اس کا. لیکن اس سے ہم اس کے اندر اخلاقیات ہیں, لیکن اس کی عادت میں نہیں تبدیل ہوئی. اس نے اپنی نفسانی کیفیت کو مستقل طور کے اوپر اس صفت کو جو ہے اپنے اندر سنبھال کے نہیں رکھا. یہ جو صفات ہوتی ہیں جسے ہم اخلاق کہتے ہیں, ایتھکس کہتے ہیں, ایتھکس کہتے ہیں, ایتھکس کا حصہ ایتھکس کہتے ہیں, کہاں سے آئیں گی, کہاں سے آئیں گی, اس کا ایک معیار ہے. اس معیار کے اندر نالج ہے, علم, اس کے اندر کلچر ہے, ثقافت, جی, انوائرمنٹ ہے, انوائرمنٹ ایک وسیع ہے, یعنی اس کے اندر جو ہے وہ سوشل بھی آ جاتا ہے, پولیٹیکل بھی آ جاتا ہے, اور بھی دوسری چیزیں بھی اس میں آتی ہیں. جی, نالج سے ہی نظریہ انسان کا اس میں ہوتا ہے, اگر کوئی اس میں کوئی کنفیوژن کے اندر ہو, نظریہ انسان کی اخلاق عادات کی بنیاد جو ہے ایک چند چیزیں ہوتی ہیں, اس کے علاوہ بھی ہیں. ماحول میں رہ رہے ہیں آپ, کوئی مسلمان نہیں ہے انسان, لیکن باہر ایک ماحول میں ہیں, تو ہر غیر مسلم کوئی جسے کہتے ہیں کہ بد اخلاق نہیں ہو جائے گا. ٹھیک ہے, تو وہ جو اخلاقیات دے رہا ہے کہ اچھی طرح بات کی جائے, کسی کو دھوکا نہیں دیا جائے, سچ بولا جائے, جھوٹ نہ بولا جائے, وہ کہاں سے اس بات کو لے رہا ہے؟ وہ اس معاشرے سے لے رہا ہے. اچھا, اس معاشرے سے لے رہا ہے, اور اگر ایک جسے کہیں کہ ایک کمیونسٹ معاشرہ ہے, ایک لادین معاشرہ ہے, تو وہ کہاں سے ہے, وہ اخلاقیات کہاں سے ہیں, وہ کہاں سے اس کے بعد فکر آئے کہ سچ بولنا چاہیے؟ اس کو تو جزا اور سزا کا کوئی کانسیپٹ ہی نہیں ہے, اس کے پاس تو اس بات کو بلیو ہی نہیں کرتا ہے کہ وہ کوئی मरने के बाद कोई सवाल जवाब होगा, कोई जजा और सजा का कॉन्सेप्ट है, तो उसके पास सच बोलने का कॉन्सेप्ट कहाँ से आया? ये झूठ को बुरा समझने का कॉन्सेप्ट कहाँ से आया? अकल से आया। परवरदिगार ने इस बुनियादी चीज रखी है वो अकल है। बात ऐसी सिफात है कि जो इंसान को परवरदिगार ने एक यूनिवर्सलिटी उसको अता की है, यूनिवर्सलिटी अता की है, ठीक है। उस यूनिवर्सलिटी के अंदर ये हर इंसान किसी जगह पे रहता हो, जंगलों में भी रहता हो, वो उस चीज को समझ सकता है कि सच बोलना अच्छी चीज है, चाहे उसको कोई भी ना सिखाए तो भी उसको ये परवरदिगार ने उसे अता किया है। और कहां कल परसों में देख रहा था, पर तो हम क्या बात, हम मिसालें देते हैं कि बच्चों की तरह सच बोला करो, लेकिन आजकल के बच्चे सच नहीं बोलते हुए नजर आते हैं, ठीक है, क्योंकि वो बड़ों की तरह झूठ बोलना शुरू कर दिया उन्होंने, ये फर्क हो गया। तो जो मासूमियत वाला जो पहलू है वो चीज नहीं होती है बाज दफा, फालतू मिसालें तो गलत हर जगह सही नहीं होती है, हर जगह गलत भी नहीं है, पर ये चीजें हैं। ये हर अखलाक की एक बुनियाद है। आपको जो ये मिसालें देने का मकसद यह है, समझाने का मकसद यह है कि उसकी बुनियाद है। अब ये बुनियाद सही है या गलत है वो हर जगह एक डिबेटेबल मसला रहेगा। क्या जिस आइडियोलॉजी को, नजरिए को अपनाना चाहें, जिस मजहब को, जिस फिक्र को अपनाना चाहें, तो उसको फिर हर एक का इवैल्यूएशन होगा और तजिया होगा, उसके बाद फिर ये चीज़ें हैं। लेकिन इसका एक आसान है, कम से कम हम जो अफराद यहाँ बैठे हुए हैं उनके लिए और जो मुसलमान हैं उनके लिए, कि उनके लिए एक मेयार और मीज़ान मौजूद है और वो कुरान मजीद फुरकान हमीद है और मोहम्मद वाले मोहम्मद अलैहिस्सलाम की तालीमात है। भाई कितने बजे खत्म होंगे ये बता दीजिए, साढ़े बारह तक, तभी तो शुरू नहीं होगा दर्शन, थोड़ा सा। ये जो हम मेयारात की हम बात करेंगे तो वो मेयारात जो है वो इंसान के पास जो इन तालीमात से हासिल होते हैं, हम उस बहस में नहीं जा सकते, कभी इंशाल्लाह किसी और वक्त में तसलसल उसके अंदर चाहिए। लेकिन उसके अंदर ये अखलाकियात, उसका मेयार, तो मेयार हम क्या लेते हैं, हमारे पास इन तमाम तमाम चीजें जो हैं ये आ जाती हैं, इसके अंदर आ जाती हैं, ये कुरान और तालीमात अहले बैत। ये इसके अंदर आती है, यानी जिसको इन्होंने मेयार बनाया, शॉर्टकट की हुई है, शॉर्टकट की बात हो रही है, इसके आप उस पर नहीं कर सकते कि सही है गलत है, लेकिन ये इसको तसव्वुर करते हुए कि ये चीज़ें नज़दीक हमारे हमारे नज़दीक जो है ये यकीनी है, तो ये मेयार है। तो जब हम बात करते हैं एक तंजीमी अखलाकियात की, तो तंजीम की अखलाकियात जो है वो इनके साथ मरबूत होंगे, इससे हटकर नहीं हो सकती। तंजीम की अखलाकियात कौन सी तंजीम है, ये सब कोई भी तंजीम, एक कमर्शियल ऑर्गेनाइजेशन की भी जो है उसके भी जो जो रूल्स एंड रेगुलेशंस और एसओपीज और मुख्तलिफ चीजें बननी है उसका मेयार ये होगा, मेयार ये होगा, और जब मेयार ये होगा معیار یہ ہوگا تو آرگنائزیشن کی بنیاد تو وہیں پڑ گئی. کیوں بنیاد وہاں پڑ گئی؟ کہ یہاں پر بیٹھے ہوئے اس آرگنائزیشن میں بیٹھے ہوئے ہر ایک اس کو یہ مانتا ہے, اس کو یہ مانتا ہے کہ اس میں جو علم موجود ہے وہ انسان کی بہتری کے لیے. جملے غور کیجیے, کیا فرق ہے اس کا؟ ہو سکتا ہے کہ قرآن کو اہل بیت کو نہ مانتا ہوں, لیکن وہ یہ مانتا ہے کہ یہ جو چیزیں لکھی ہیں وہ انسان کی بہتری کے لیے. مثلا بہت سارے آپ کو غیر مسلمان بھی کہیں گے ہاں قرآن کی یہ بات اچھی ہے, قرآن کی بات اچھی ہے. نان شیعہ نظر آئیں گے ہاں مثلا کیا کہتے ہیں جناب امام جعفر صادق کی مثال کے طور پہ جو ہے وہ بات ہی اچھی ہے, ٹھیک ہے نا, وہ جس طرح تو وہ بات مان رہے, ان کو نہیں مان رہا ہے بات کو مان رہا ہے, ٹھیک ہے. تو ہو سکتا ہے کہ کمرشل آرگنائزیشن کے اندر مختلف افراد ہوں, تو وہ اس آرگنائزیشن کو جب آتے ہیں تو اس کو ایکسیپٹ کرتے ہیں ود دیئر رولز اینڈ ریگولیشن اینڈ ایس او پیز کے ساتھ, طریقے کار کے ساتھ, تو ہی وہ اس کے ساتھ ہم آہاں ہو سکتے ہیں, ہو سکتے ہیں. تو یہ تو ایک بنیاد خود اپنی جگہ پر ہے. ڈیویشن آتا ہے, کیوں آتا ہے؟ اختلافات اس کے اپنی جگہ پر, لیکن ہم آتے ہیں ان چیزوں کو دیکھنے کے لیے. ایک بنیاد تو ہمارے پاس ہی آ گئی, بنیاد سے ہٹ کر بھی ان چیزوں سے, اب بنیاد کے بعد بھی کچھ چیزیں ہٹ کر نہیں بلکہ اس کے بعد بھی کچھ چیزیں ایسی ہیں کہ جو ہمارے لیے ضروری ہے کہ جسے ہم سمجھیں. جب اس بات کو بنیاد مان لیا گیا تو پھر کیوں پرابلمز آتے ہیں اور کیوں کیا چیزیں ہیں, ہم نیگیٹولی ڈسکس نہیں کر سکیں گے, صرف ہم پازیٹو ایسپیکٹ سے کریں گے کیا چیز ضرورت ہے. ایک چیز ہے کہ انسان کا ایمان, ایمان اس بات پر, ایمان اس بات پر, ایمان کہ یہ چیز میرے لیے معاشرے کے لیے بہتر ہے, ایمان اس بات پر, ایمان کیوں اس بات پر ایمان؟ میں نے تھوڑے دیر پہلے کہا کہ ضروری نہیں ہے کہ اس آرگنائزیشن میں ہونے والا آدمی مسلمان ہو, یا قرآن کو مانتا ہو, اہل بیت کو مانتا ہو, لیکن اس بات پر بھی ایمان رکھتا ہے کہ مجھے اس آرگنائزیشن کے ساتھ جو رہنا ہے تو اس بات پر یقین پیدا کرنا ہے کہ یہ صحیح ہے. یقین پیدا کرنا والی تو زبردستی کا جملہ ہوا, ہاں کمرشل آرگنائزیشنز میں اسی طرح سے نارملی ہوتا ہے, لیکن ویلفیئر آرگنائزیشنز میں, ریلیجیس آرگنائزیشنز میں, اور اگر آزاد پولیٹیکل آرگنائزیشن دیکھیں تو اس کا بھی یہی کیفیت ہوتی ہے, اس کی بھی یہی کیفیت ہوتی ہے کہ وہاں پر مجبور نہیں ہے انسان اس کو ایکسیپٹ کرنے کے لیے, بلکہ وہ جب یقین کرتا ہے تو پھر وہ اس میں جاتا ہے, اس کو جوائن کرتا ہے. لیکن ایک کمرشل آرگنائزیشن کے لیے انسان مجبور اس لیے ہوتا ہے کہ اس کی پرائیورٹی اس کے نظریات نہیں ہوتے زیادہ تر, بلکہ وہاں سے کچھ کمانا ہوتا ہے, اپنی روٹی روزی کا دیکھنا ہوتا ہے, تو شاید وہ اگر اب دیکھا جائے ایبسولوٹلی اور ٹوٹیلٹی کے ساتھ مجموعی مراد ہے کہ مکمل طور کے اوپر جو ہے وہ اس کی فکر اس کے ساتھ نہ چلتی ہو, لیکن اس کو اس آرگنائزیشن کو آگے لے جانے کے لیے, اس آرگنائزیشن کو ترقی دینے کے لیے, اور الٹیمیٹلی اگر وہ اس آرگنائزیشن کو ترقی دیتا ہے تو وہ بھی اس آرگنائزیشن میں باقی رہتا ہے, ٹھیک ہے نا. مثلا اگر آپ کسی سپوز کہ آپ کسی میں نے مثال دی تھی کہ ایجوکیشن مارکیٹنگ کے اندر کوئی آتا ہے, اب ایجوکیشن مارکیٹنگ نے کوئی ادارہ وہ دیا ہے کہ بھائی آپ ہمارے لیے جب ایڈمیشن ہو کالج کے اندر تو کیپیسٹی ہمارے 2000 بچے ہیں تو یہاں پر اپلیکیشن 4000 کی آنی چاہیے. اب آپ کو یہ ٹارگیٹ دیا گیا اور اس ٹارگیٹ کو آپ اچیو نہیں کر سکتے اور اپلیکیشن 2500 آتی ہیں, تو ہو سکتا ہے کہ خود آپ کا اس آرگنائزیشن میں رہنا ایک کوشچن مارک ہو جائے, کیونکہ آپ اس کو اچیو نہیں کر سکیں, کیونکہ شاید آپ بلیو نہیں کرتے تھے کہ یہ آرگنائزیشن اچھی ہے یا نہیں ہے, خواہ مخواہ میں اس آرگنائزیشن کی طرف بچوں کو لے جا رہا ہوں, اس کا مستقبل خراب کر رہا ہوں, تو دل سے آپ نہیں کر رہے تھے لیکن خانہ پوری کر رہے تھے, ہوتا ہے تو اس میں کیا ہوگا, ایمان آپ کا نہیں ہے. ایمان نہیں ہے, آپ نے صرف اپنی منفعت کے لیے لیا تھا کہ بھائی میں کچھ پیسے کما لوں یہاں پر, اور دو چار چھ مہینے سال پر رہیں گے, اس کے بعد چھٹی ہو جائے گی. یہی کیفیت جو ہے مذہبی تنظیمیں, فلاحی تنظیمیں اور سیاسی تنظیموں کے اندر بھی ہوتا ہے کہ ہم بعض دفعہ اس پہ ایمان نہیں رکھ رہے ہوتے بلکہ ہم اپنی بقا پر ایمان رکھ رہے ہوتے ہیں. ہم سمجھتے ہیں کہ اگر ہم اس کے ساتھ نہیں رہیں گے تو مارے جائیں گے, نہیں رہیں گے تو نقصان میں رہیں گے, نہیں رہیں گے تو ہمیں فائدہ نہیں ہوگا. یہ بھی چیز ہو سکتی ہے. تو اس لیے ایک چیز بہت ضروری ہے, ایمان ہونا اس تنظیم کے ساتھ, اس آرگنائزیشن کے ساتھ, چاہے وہ کمرشل ہو, ریلیجس ہو, پولیٹیکل ہو, کہ جس میں. ہاں یہ نہیں کہہ رہے کہ اگر آپ کا مقصد ایمان کا مقصد یہ ہے کہ آپ آنکھوں پہ پٹی باندھ لیں کہ ایک دفعہ ایمان لے آئے بس آنکھیں بند ہو گئی, نہیں. یہ تو خود اسلام کے بارے میں بھی نہیں کہا گیا, اس کے بارے میں بھی غور و فکر و دستور کے بارے میں کہا گیا, انسان دیکھے اور اسے آگے بڑھا سکتا ہے. دوسری چیز جو بہت اہمیت اس میں رکھتی ہے وہ ہے علم, علم حاصل کرنا. علم جیسے میں نے کہا کہ انسان کی ہے, پہلے جو میں ایگزامپلس دی کہ انسان کو آرگنائز کرنے میں اور ایک لیول پہ لانے کے لیے ہم آہنگی ضروری ہے, اور ہم آہنگی کی جو بنیاد ہوگی وہ علم ہے, معرفت ہے. علم و معرفت, اگر علم اور معرفت نہیں برابر ہے یا نزدیک نزدیک ہے تو میں جو کچھ کہتا رہا ہوں آپ اس کو نہیں سمجھ سکیں گے, جو آپ فرمائیں گے میری سمجھ میں نہیں آئے گا. اس لیے اس کو سنکرونائز کرنے کی ضرورت ہے, سنکرونائزیشن کی ضرورت ہے. اور سنکرونائزیشن کیسے ہوگا؟ جب ڈائلاگ ہوتا ہے کہ آپ بتائیں کہ آپ کیا اس موضوع کے بارے میں سوچتے ہیں, آپ بتائیں آپ کیا اس موضوع کے بارے میں سوچتے ہیں, میں بتاؤں کہ میں اس موضوع کے بارے میں سوچتا ہوں, کیا سوچتا ہوں, اور پھر وہاں پہ جو ڈسپیرٹی ہے اور فرق ہے اس کو ہم دیکھیں کہ وہ فرق کیوں آ رہا ہے اور اس کو اوورکم کرنے کی کوشش کریں علم کے ذریعے, لاجک کے ذریعے, ریزننگ کے ذریعے, تو پھر ہم نزدیک آ سکتے ہیں. البتہ اس میں آنے کے باوجود بھی فرق رہ سکتا ہے, فرق رہ سکتا ہے. یہ باکس ہے کہ جو ایک حدود بنے ہوئے ہیں کہ بھائی یہ اس وہ دائرہ کار ہے کہ جس میں ہمیں چلنا ہے, ٹھیک ہے. تو ممکن ہے کہ ایک انسان اس کارنر کے اوپر ہو, اس انسان اس کارنر کے اوپر ہے, دونوں ایک ہی اس کے اندر ہے. لیکن اگر دیکھا جائے بظاہر تو تنظیم میں رہتے ہوئے بھی فرق ہے, فرق ہے. اور اس فرق کو مذہب بھی, اقلاء بھی اس کی مذمت نہیں کرتے بلکہ بسا اوقات اس کی تعریف کی جاتی ہے. کیوں؟ اگر دونوں ایکس ایکس یہیں پر ہوں گے تو کبھی بھی انسان کی جسے کہتے ہیں کہ انوویٹو فکر نہیں بن سکے گی. اسی وقت ہوگی کہ جب میرے نظریے سے ہٹ کر آپ کچھ تھوڑا بول رہے ہو, اینڈ دین وی کم ٹو اے کنکلوژن کہ اب ہمیں کیا کرنا ہے, ٹھیک ہے نا. یعنی اگر ایک چیز پہلے سے ہوئے, میں مثال دے دوں, مثلا آپ کہیں کہ بھائی یہ کلاس جو ہے وہ تھرڈ فلور پہ نہیں ہونی چاہیے, گراؤنڈ فلور پہ ہونی چاہیے. ہم کہیں نہیں بھائی فرسٹ گراؤنڈ فلور پہ کیوں ہونی چاہیے یا کیوں نہیں ہونی چاہیے, تھرڈ فلور پہ کیوں ہونی چاہیے کیوں نہیں ہونی چاہیے. اب ہو سکتا ہے کہ ان دو میں سے کسی ایک جگہ کو ایکسیپٹ کر لیا جائے ڈسکشن کے بعد, یا ہو سکتا ہے کہ اس سے تیسرا راستہ نکل آئے. تیسرا راستہ کیا نکل آئے؟ اچھا بھائی فرسٹ فلور پہ کر لیتے ہیں, ٹھیک ہے, یا اگر یہاں پاسبل نہیں ہے تو ہم کسی اور بلڈنگ میں کر لیتے ہیں.
تو ضروری نہیں ہے کہ اس وقت جو میرے ذہن میں آپشن ہے یا آپ کے ذہن میں آپشن ہے وہی آپشن ہو. اور یہ مشورت کا جو ہے نا وہ ہوتا ہے, فائدہ ہوتا ہے. بہرحال ایک صرف بتانے کا یہ ہے کہ جو ہمارا علم اور معرفت کے اس معیار پر ہمیں لانا ہوگا اپنے آپ کو, تاکہ ہمارے اندر ایک سسٹم آرگنائزیشن پیدا ہو سکے. کیونکہ یہ بھی یہاں پر ضروری ہے کہ ہم اس کی طرف توجہ رکھیں گے, صرف ایمان رکھنا نہیں بلکہ اپنے اعضاء اور جوارے کے ساتھ اپنی علم و علم اور معرفت کی بنیاد بھی اسی کے اوپر ہماری ہوگی. تو آرگنائزڈ ہو سکتے ہیں, آرگنائز ہو سکتے ہیں. بہت سی دفعہ ایسی باتیں ہوتی ہیں کہ جو صحیح نہیں ہوتی ہیں, چاہے وہ مذہبی ہوں یا کمرشل آرگنائزیشن ہوں. مثال کے طور کے اوپر میں نے آپ کو مثال دی کہ بھائی سیلس ٹارگیٹ دیا گیا, اب آپ نے ایجوکیشن ادارے میں کہا ہمارے ایجوکیشن ادارے میں ایسا 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 ہے, پی ایچ ڈی ٹیچرز ہیں, 10 ٹیچرز ہیں, 10 میں سے 8 جو ہے پی ایچ ڈی ہیں, 2 ایم ایس سی کیے ہوئے ہیں, اور اس میں جو ہے وہ اے سی لگا ہوا ہے, اور اس میں یہ لگا ہوا, اس میں لگا ہوا ہے. وہ آپ نے جھوٹ کچھ بھی نہیں بولا ہے, لیکن وہ اے سی چلتا نہیں ہے, ٹھیک ہے نا, بجلی کٹی ہوئی ہے مثال کے طور پر, تو وہ سچ بولتے ہوئے بھی جھوٹ ہے. اب آپ کہیں وہ توریہ بولے والی بات نہ کریں, یہاں آپ نے غلط کانسیپٹ دیا ہے, وہ غلط کانسیپٹ امیج کو ڈسٹروئے کرتا ہے, غلط کانسیپٹ امیج کو ڈسٹروئے کرتا ہے, چاہے انسان کا پرسنل ہو چاہے آرگنائزیشنل ہو, وہ اس کے کانسیپٹ کو, اس کے امیج کو خراب کرتا ہے, ٹھیک ہے. اس چیز کو سامنے رکھنے کے لیے ضروری ہوگا کہ انسان کے لیے علم اور معرفت کے لیے, یعنی انسان مارکیٹنگ کے لیے بھی نکلے تو دیکھے کہ سچ اور جھوٹ کیا ہے, صحیح اور غلط کیا ہے, اچھا اور برا کیا چیز ہے. اب ایک اور اس پہ آگے, اس کے ساتھ ایک چیز جو ہے انسان کی قدرت, طاقت, دونوں معنی میں, قدرت کا معنی صرف جسمانی نہیں, اور طاقت اور قدرت جو ہے اس طرح کے ہونا چاہیے, جس کے لیے ہمارے پاس آیت بھی ہے جس میں ارشاد رب العزت ہے, ان اللہ اصطفاہ علیکم وزادہ بسطتا فی العلم والجسم, کہ ایک معیار جو انبیاء کے اس میں بھی بیان کیا گیا وہ علم ہے اور جسم یعنی تندرستی. اس میں ضروری نہیں ہے کہ آپ کوئی بلیک بیلٹ ڈبل ڈین اس طرح ہی کوئی چیز بھی ہو, لیکن ہاں اس میں انسان کے جیسے کہتے ہیں کہ ضروری ہے کہ اس میں اپنے آپ کو صحیح طور پہ وہ جسمانی طور پہ وہ رکھ سکے. ایک اور بنیادی چیز جو اس میں ہے وہ ہے صداقت اور امان. اس لیے بے تحاشا آیات ہیں, اور یہ وہ بنیادی شے ہے کہ بعض, کیونکہ کیٹیگرائزیشن ڈفرینٹ طرح سے ہوتی ہیں, یہاں پر نیچے آیا ہے, لیکن دوسری کیٹیگرائزیشن کے اندر اس سے بنیادی ترین بات کہی جاتی ہے, صداقت اور امانت ایک بہت امپورٹنٹ چیز ہے. اگر انسان کے اس پہ سے اعتماد ختم ہو جائے, میں بار بار جو کمرشل آرگنائزیشن کا نام لیتا ہوں تاکہ آپ کا ذہن محدود نہ رہے کہ صرف ایک مذہبی تنظیم یا سیاسی تنظیم اور اس طرح سے, نہیں, ہر جگہ یہ جسے کہتے ہیں کہ ضرورت ہے اس بات کی, کسی بھی ٹیم کے اندر اگر اس ٹیم کے کسی پلیئر پر شک ہو جائے, بد اعتمادی ہو جائے, تو ٹیم ٹوٹ جاتی ہے. جیسے پاکستان کی کرکٹ ٹیم, حقیقت कि जो पिछले सालों में जो प्रॉब्लम पेश आए उसके अंदर एक बहुत बड़ी वजह यही थी। इसी तरह से और दूसरी टीम, आप एतमाद नहीं कर पाते, आपका एक इदारा हो, चाहे आप एक अपना एक ऑफिस चला रहे हो, कारोबार कर रहे हो, आप अपनी जॉब कर रहे हो, आप दुकान चला रहे हो, स्कूल में पढ़ रहे हो, तंजीम में काम कर रहे हो, सियासत में जा रहे हो, एतमाद विद इन द ऑर्गेनाइजेशन इज वेरी मच इंपॉर्टेंट। ठीक है, दूसरी चीज सच्चाई, इसलिए कि सच्चाई के लिए कभी याद नहीं रखना पड़ता है, कमजोर तरीन जहन भी कामयाब हो जाता है, इसलिए सच बोल रहा है इसने, आज भी वो जो बोल रहा है वो 50 साल बाद भी वही बोलेगा, इसलिए कि वो सच्चाई थी। बाज दफा हम चीजों को लिख देते हैं या बाज जगहों पर उसे फॉर्म्स वगैरह उसको भर दिया, फिर बाद में भाई मैंने 2 साल पहले इसको क्या भरा था, याद नहीं। ठीक है ना, तो ये चीजें इंपॉर्टेंट होती हैं कि जो इंसान के तंजीम के अंदर अखलाक को मजबूत और मुस्तहकम करने के लिए लाजमी है। सिर्फ ये नहीं होता है कि मैं आपसे अच्छी तरह बात कर लूं या आप मुझसे अच्छी तरह बात कर लें, अच्छी तरह बात करके अगर धोखा दे दिया जाए तो तंजीम अखलाक नहीं है। अगर अमानतदारी ना रखी जाए, अमानतदारी सिर्फ माल में नहीं होती है बल्कि बात में भी होती है, अमानतदारी बल्कि रिसालत को पहुंचाने में भी होती है, मुख्तलिफ पहलू से अमानतदारी का ही पासदारी करना और उसको संभाल कर रखना जरूरी है। कि अगर एक चीज ऑर्गेनाइजेशन में डिस्कस हो रही है कि भाई हमारी हमारी एजुकेशनल जो है स्ट्रैटेजी ये होगी ताकि हमारे सामने वाले यूनिवर्सिटी में लोग कम जाए, हमारी यूनिवर्सिटी में ज़्यादा है, हमारे प्रोडक्ट ज़्यादा सेल हो, उनकी प्रोडक्ट कम सेल हो, तंजीम के अंदर गुफ्तगू मजहबी तंजीम में शाही तंजीम में हो रही है कि भाई इलेक्शन में इस तरह से लेंगे पैतला यहाँ से भी निकले नहीं है, SMS करके खबर पहुँचगी। ठीक है, अमानतदारी एक जिसे कहते हैं कि बहुत ही एक बुनियादी शय है और अहदीस के अंदर आया है कि जो जिसके पास अमानतदारी नहीं है उसके पास ईमान नहीं है, ईमान नहीं, अहले ईमान नहीं कहा गया उसको अमानतदारी। यहाँ पर ये और बहुत सारी सिफात है, इंशाल्लाह किसी और वक्त पे इस पर भी हमें गुफ्तगू की जा सकती है काफ़ी, लेकिन ये सदाकत अमानत को इसलिए मैं तशरीह नहीं कर रहा कि वैसे भी आपके पास चीज़ें बहुत आपके मौजूद हैं, लेकिन शायद हम इसकी इम्पोर्टेंस से आगाह नहीं है, यानी हमारे अंदर वो रियलाइजेशन पैदा नहीं हुआ है कि जो होना चाहिए, एहसास नहीं बेदार हुआ है इन सिफात की नस्बत, बिल्कुल इन दो सिफात की नस्बत कि कितनी इम्पोर्टेंट ये चीज़ें हैं। कुछ सवाल अगर करना चाहें तो हाजिर।
इसी वाक्य की वजह से जिस तरह आपने पहले कहा कि सभी ने आपने कि ये जो गैर मुस्लिम लोग भी तो हैं उनके पास इस चीज़ का वो कहाँ से आती है कि वो इसका फैसला कर पाने के लिए सही ये गलत है, आपने कहा सर उसके बाद आपने ये भी कहा कि इख्तलाफ जो है वो बुनियाद बनती है चीज़ों को यानी सही और गलत पहचानने का, या मैंने इस तरह से कि आया ये इख्तलाफ होना ज़रूरी है हक को पहचानने के लिए, कि यानी अगर इख्तलाफ नहीं होगा इस चीज़ में उसकी जिद नहीं होगी तो हम उसको नहीं पहचान पाएंगे, उसमें अगर ट्राई नहीं होगी तो हमें पता कैसे चलेंगे अच्छाई अच्छाई यानी अगर हम अच्छाई अच्छाई करते हैं हमें बुराई का पता ही नहीं होगा।
ये परवरदिगार ने ये इंसान के अंदर रखा हुआ है,
आप किसी भी मेयार को बदल हम दोनों ये तय कर ले कि हाँ मुझे और आपको अकायद पढ़ने की जरूरत है। ठीक है, अकायद कौन से वाले पढ़े, कौन सी किताब पढ़े, कहाँ तक पढ़े, कितना पढ़े, ठीक है, ये डिफरेंस यहाँ पर आ जाएगा। अच्छा यानी ये किताब पढ़नी है, ये किताब उस्ताद उसको कितना खींचे, ये
एक दर्श में पढ़ाया, दर्श में दस दर्श में उसको एक्सपेंड करके समझाया और पढ़ता है। हर जगह पर डिफरेंस ऑफ ओपिनियन परवरदिगार आलम ने इंसानों में रखा है, ठीक है। इख्तलाफ, डिफरेंस ऑफ ओपिनियन जो है वो, यानी मैं यूं कहूं कि डिफरेंस ऑफ ओपिनियन जो है वो इनडिफरेंस होने से होता है। यानी इंसान एक है कि इग्नोरेंट हो जाता है कि मुझे करना ही नहीं है और इख्तलाफ भाई आप जो कर रहे हैं करें, मैं अपना करना ही नहीं। एक दफा कि नहीं, हमें उस इस जाविये से हम उसको देखते हैं कि हमें यहाँ पर आना जरूरी है। और मैं ये समझता हूँ कि मेरी इच्छा है कि जहाँ पर इख्तलाफ इस लिहाज से है, यानी अगर हम एक महदूदे में आकर इख्तलाफ करते हैं, एक इख्तलाफ या बाहर बैठ कर, ठीक है, ये लड़ाई झगड़े की तरफ जाएगा। लेकिन अगर एक इख्तलाफ है इस तरह से जो तरीकेकार को अपनाते हुए किया जाए, हमारे यहाँ इदारों में तंजीमों में जो इख्तलाफ होता है उसे इख्तलाफ के तरीके से नहीं किया जाता है, उसका एक तरीका होता है कि आप अपने नजरिए को तरीके से पेश करें, मैं अपने नजरिए को तरीके से पेश करूं और उसकी एनालिसिस किया जाए, उसके बाद या फाइल कर लें एक दूसरे को, या फिर नहीं हो रहे फाइल तो फिर मेजॉरिटी ऑफ वोट्स के जरिए, और मेजॉरिटी ऑफ वोट्स नहीं है, मैं और आप ही फैसला करने वाले हैं, तो कुरानदाजी के जरिए का फैसला कबूल किया जाएगा, तो उसके एक तरीकेकार मौजूद है, ठीक है। लेकिन यही कहीं नहीं किया कहा गया है कि नहीं, जो मेरी बात है उसे आप हतमन कबूल कर लें, नहीं आपको समझ में आ रही है, आपकी बात मुझे समझ में नहीं आ रही है, हम दो ही काम एक होना है, क्या करेंगे हम, ठीक है, किस तरह से होगा काम एक होना। जैसे हम अक्सर, आज हमारी छुट्टी है नीचे वो फैमिली रिलेशंस के अंदर मियां बीवी के झगड़ों में, तो मियां बीवी के झगड़ों में भाई घर में सोफा एक आना है, पर्दा एक लगना है, अब वो नीला लगेगा या पीला लगेगा, या शोहर की मर्जी का लगेगा या बीवी की मर्जी का लगेगा, ठीक है, या तो एक दूसरे को फाइल कर लें किसी तरह से समझा के लो लॉजिक देकर, या आसान तरीका भाई कुरानदाजी कर लें, वो सिक्का उछाल के आप देख लें भाई कौन टॉस जीता, ये फैसले कहा लेंगे परवरदिगार ने इसमें कुरान के अंदर बयान किया। यानी हर मुश्किल का हल है कि आखिरी हल ये, आखिरी हल ये, आखिरी हल ये है, इन्हें अनडिस्प्यूटेड नहीं रखता है इस्लाम, कहता है अनडिस्प्यूटेड आगे नहीं बढ़ो, अनडिस्प्यूटेड आगे नहीं बढ़ो, दिस इज इंपॉर्टेंट, किसी तरह से उस नतीजे पहुंचो, लेकिन फिर उस नतीजे पहुंचो देन स्टिक टू दैट, ठीक है। तो फिर इसमें क्या होगा, इसमें एक फर्क ये, या तो आप अगर इस ऑर्गेनाइजेशन के अंदर हैं, यहां पर आप यहां हैं मैं यहां हूं, अगर दोनों आ जाते हैं एक जगह पर डिस्कशन करने के बाद कि भाई यहां पर हमें आना है तो ठीक है, लेकिन नहीं, आपकी बात पर टॉस आप जीत गए मिसाल के तौर के ऊपर, मेरी बात नहीं है, मेरा नहीं टॉस जीता, अब मेरा ये हक नहीं है कि मैं यहां पर अंदर रहते हुए डिवीजन करूं, या तो मैं आपको फॉलो करूंगा या फिर मैं खुदाफिज करके बाहर आ जाऊंगा, या मैं आपको फॉलो करूंगा क्योंकि आपकी राय आ गई, आपको फॉलो करूंगा, या फिर मैं वहां से निकल जाऊंगा, छोड़ दिया भाई मैं मरीज होने आ रहा हूं, ठीक, छोड़ छोड़, दैट इज समथिंग डिफरेंट, ठीक है ना, उसमें तफसील हमें चाहिए, लेकिन एक बुनियादी तौर पर इस तरह से। तो ये कहना कि इख्तलाफ, ठीक है, हर इख्तलाफ का फर्क है, यानी एक वो भी इख्तलाफ जो करता है, अगर कोई इख्तलाफ करता है गैर मुसलमान, जो आजकल चल रहा है, प्लूरलिज्म क्या है, प्लूरलिज्म एक डिबेटेबल बहुत बड़ी चीज़ है, उसी तरह से चीज़ें हैं कि वो भी डिबेटेबल हो सकती हैं, उनको भी डिस्कस करना पड़ेगा और किया जाएगा, लेकिन क्योंकि हमारा मुसलमान के तौर पर यकीन है कि जो बातें कुरान मजीद ने बयान की उसे अगर हम सही तरह से पेश कर दें तो जीत हमारी हो सकती है, वो एक अलग सी चीज़ है, लेकिन हाँ मुमकिन है, अगर हम बराबरी की लेवल पर देखें तो ये डिस्कशन होगा, उसका भी यकीन होगा जो बात कह रहा है वो सही कह रहा है, हमारा भी इस बात पे यकीन है कि हम इस बात को सही कह रहे हैं, ठीक है। और कोई चीज
बाहर आ जाएगा,
دیکھیں یہ آخری مرحلہ میں نے کہا خود ایک بحث قابل بحث چیز ہے, کس ایکسٹریم کے اوپر انسان آئے گا. ہر چیز کے اوپر ایسا نہیں ہوگا کہ انسان اس پہ آ جائے, ورنہ تو وہ جو بنیادی کانسیپٹس ہیں نا یہ جو آپ کے آرگنائزیشنس کے ہیں وہ اس پہ ضرور ہوں گے. لیکن یہاں پر میں دیکھیں یہاں پر مثال طور پہ 1 to 10 چیزیں ہیں, ٹھیک ہے, تو سب پہ تھوڑی اختلاف ہو رہا ہے نا, سب پہ نہیں اختلاف ہو رہا ہے, کسی ایک چیز پر جسے کہتے ہیں کہ یہ 3 پر اختلاف ہوا. جب 3 پر اختلاف ہوا تو 2 میں سے کسی کی دلیل کی جائے گی. تو نارملی آرگنائزیشن کے اندر ہوتا اسی طرح سے کہ اگر فار ایگزامپل اے کی بات سمجھ لی گئی اور بی کی نہیں سمجھی گئی تو بی کو فالو کرنا پڑے گا اے کو, یہ آرگنائزیشن کا ٹرینڈ ہے. لیکن اگر نہیں 1 to 10 میں سے لائک 2 to 8 جو ہے باتیں سمجھ میں نہیں آ رہی, بہت ممکن ہے کہ پھر وہاں سے ایگزٹ ہوگا اور اس پہ اختلاف ہوتا ہے, اس پہ نہیں سمجھ آتا. لیکن بہت سارے ہمارے اختلافات حل اس وجہ سے نہیں ہوتے ہیں کہ اس کو صحیح طرح سے اس پہ گفتگو نہیں کی جاتی ہے. یہ میرا یقین ہے کہ کوئی بھی اختلاف, چاہے وہ گھریلو ہو, دوستانہ ہو, چاہے وہ تنظیمی ہو, کمرشل ہو, کوئی بھی اختلاف ہو, اس کے اندر مور دین 80% کے چانسز ہوتے ہیں کہ وہاں پر ریکنسائل ہو جائے. مور دین 80% کے چانسز ہوتے ہیں, مور دین 10% کے چانسز ہوتے ہیں کہ جسے انسان اس پہ کمپرومائز کر لے. یعنی اگر مجھے اور آپ کو یہ پتہ چل جائے کہ میرا اور آپ کا جو اتحاد ہے وہ 80% پہ تو ہے, 10% پہ میں اور آپ خود کمپرومائز کرنے کو تیار ہو جائیں گے, ٹھیک ہے, 10% خود کمپرومائز ہو جائیں گے. یہ باقی 10% 5% رہتا ہے وہ ہماری مس ہینڈلنگ ہوتی ہے ایکچولی. یہاں پر بعض ایسی چیز آتی ہے کسی اور وقت پہ کہ جو ایگوسٹک اپروچ, انانیت کا جو پرابلم ہوتا ہے, اس میں بھول گیا میں اس کو بین کرنا سب کرنا تھا کیونکہ وہ بھولا لینا آگے آنا تھا. یہ ایگوسٹک اپروچ جو انسان کو تباہی کی طرف لے کر چلی جاتی ہے, کوئی بھی ریلیشنز ہو ایگوسٹک اپروچ فرینڈشپس کو ختم کر دیتی ہے, ہر طرح کے ریلیشن کو ختم کر دیتی ہے. انشاءاللہ کسی اور وقت. بہت بہت شکریہ آپ کا کہ آپ لوگوں نے تحمل سے سنا اور سمجھنے کی کوشش کی, شکریہ جی. صرف علم معیار نہیں ہوتا, علم سے میں نے معرفت کہا ہے, ہاں علم ہوتا ہے معرفت نہیں ہوتی ہے. معرفت صرف علم سے نہیں آتی ہے, علم سے نہیں آتی ہے, علم کو جذب کرنے سے اور ہضم کرنے سے آتی ہے, فرق ہے. اور کی وجہ سے اس لیے کہ یہ علم جب تک ہمارے خون کی رگوں میں نہیں آئے گا, یعنی ہمارے عادت کا حصہ نہیں بنے گا, اس وقت تک اہل معرفت نہیں ہو سکتا. اہل معرفت نظریاتی طور پہ اہل معرفت کوئی نہیں ہوتا ہے, اہل معرفت نظریے اور عمل کی بنیاد پر ہو سکتا ہے. شکریہ.